360 में जनूबी एशिया में पहली बार G20 का सरबराही इजलास, क्या मोदी सरकार की G20 की सदारत से मुतालिक तवक्कुआत पूरी हो पाई, जानेंगे आज के शो में। वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियोज में आप सबको खुश आमदीद। आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूं असदुल्ला खालिद। 9 सितंबर से भारत में G20 ममालिक का सरबराही इजलास शुरू हो रहा है। G20 दुनिया की 20 बड़ी मईशतों का एक ऐसा ग्रुप है जिसमें यूरोपीय यूनियन और दीगर 19 ममालिक शामिल हैं। दुनिया की 2/3 आबादी इन्हीं ममालिक में रहती है और दुनिया की मजमूई पैदावार या GDP का 85% इसी ब्लॉक पर मुश्तमिल है। इस साल इस ग्रुप की सदारत भारत के पास थी, लेकिन रुकन ममालिक के दरमियान रूस यूक्रेन जंग के मामले पर इख्तलाफात की वजह से अब तक ये ग्रुप किसी भी बड़े मसले पर मुत्तफिक नहीं हो सका, जिनमें ग्रीन हाउस गैसेस का मामला भी शामिल है। इस इजलास से भारत की क्या तवक्कुआत हैं, इनके पूरा होने के कितने इम्कानात हैं और पाकिस्तान के पड़ोस में जब ये सारी डेवलपमेंट्स हो रही हैं तो क्या पाकिस्तान इससे कोई फायदा उठा सकता है। भारत के पास G20 की सदारत एक ऐसे वक्त में आई जब मोदी हुकूमत भारत को एक उभरती हुई सियासी और इक्तसादी कुव्वत के तौर पर पेश कर रही है दुनिया के सामने। भारत अपने आप को दुनिया में एक लीडर के तौर पर पेश करने में कितना कामयाब रहा, आज के शो में हम इस हवाले से बात करेंगे। सबसे पहले चलते हैं नई दिल्ली और जानते हैं G20 सरबराही इजलास के लिए भारतीय दारुल हुकूमत में क्या इंतजाम किए गए हैं। सुहेल कासमी इस वक्त हमारे साथ हैं। सुहेल, सबसे पहले तो इस इजलास के लिए की जाने वाली तैयारियों और इंतजाम के बारे में बताइए हमें।
देखिए, दिल्ली पूरी तरीके से G20 इजलास के लिए तैयार है। कई सतह पर यहाँ पर तैयारियां चल रही हैं। जो अपडेट्स हैं वो ये हैं कि तकरीबन तमाम तैयारियां मुकम्मल हो गई हैं। जो स्टेज है उसका नाम है भारत मंडप, वो दिल्ली के मरकजी इलाके में है, वो पूरी तरीके से तैयार है। एयरपोर्ट से लेकर सड़कों और रेलवे स्टेशन, जितने भी ट्रांसपोर्ट की जो रूट्स हैं उन सब में सिक्योरिटी कर दिए गए हैं। फिलहाल भारत की जो राजधानी है दिल्ली में, वहाँ 3 जोन की सिक्योरिटी के इंतजाम हुए हैं। पुलिस और कमांडोज की अफराद और अमला जो हैं वो तैनात किए गए हैं। उसके अलावा फिजाई तौर पर भी तैयारियां की गई हैं, ड्रोन्स वगैरह इस्तेमाल किए जा रहे हैं सिक्योरिटी के लिए। उसके अलावा चूंकि जमुना नदी है यहाँ पर, वहाँ बोट्स में भी पुलिस ऑफिसर्स और कमांडोज तैनात किए गए। ये तो सिक्योरिटी की बात है। उसके अलावा शहर को बहुत ही खूबसूरत तरीके से सजाया गया है, लाइटिंग के जरिए, पोस्टर्स के जरिए, और बहुत पूरे शहर को एक तरीके से पेश किया गया है जिस तरीके से कोई तरक्की याफ्ता दारुल हुकूमत हो। हर तरफ रंगो रोगन किया गया है और होर्डिंग्स बड़े बड़े लगाए गए हैं।
तो ये तो सुहेल हो गया इंतजामात के हवाले से, सिक्योरिटी और सजावट आपने जिस तरह से बताई। लेकिन चीन के सदर के शिरकत ना करने के फैसले पे और सदर पुतिन के रूसी सदर के शिरकत ना करने के फैसले पे मुल्क के अंदर कैसा रद्द अमल है?
जाहिर सी बात है, एक भारत इतना बड़ा एक सरबराही इजलास की ज़ियाफ़त कर रहा है, चीन के सदर
सुहेल कासमी से हम दोबारा रابطہ करने की कोशिश करते हैं। कुछ तकनीकी खराबी की वजह से उनकी आवाज़ नहीं पहुंच पा रही थी, लेकिन जिस तरह से इस इजलास के लिए अब तक एक हाइप बनी है और कंटिन्यूसली जो हम इससे पहले भी देख चुके हैं कि जिस तरह सुहेल भी अभी बता रहे थे सिक्योरिटी इंतजाम के हवाले से, और इसके अलावा पूरे भारत को जिस तरह से सजाया गया है खासतौर पर उन वेन्यूज पे जहाँ पे ये पूरा जो इजलास है उसको राउट किया गया है और जिन जगहों पर यह इजलास होगा उनको काफ़ी हद तक जो है हम देख रहे हैं कि उसी तरह से मार्केट भी किया जा रहा है, उसी तरह से उस पूरी चीज को पोर्ट्रे भी किया जा रहा है। सोहेल से दोबारा से बात करने की कोशिश करते हैं। सोहेल, चीनी सदर और रूसी सदर के की शमूलियत जो नहीं हो रही उस हवाले से मैं आपसे जानना चाह रहा था कुछ। आप बता रहे थे कि मुल्क के अंदर क्या राय पाई जाती है इस हवाले से।
देखिए, चीनी सदर और रूसी सदर व्लादिमीर पुतिन के नहीं आने की वजह से जाहिर से बात थोड़ी बहुत मायूसी है, लेकिन चूंकि भारत के लिए सबसे बड़ा मौका है और वो किसी भी तरीके से कोई रमक नहीं छोड़ना चाहता है, तो दोनों ममालिक से उनके नुमाइंदे आ रहे हैं, एक वजीर खारजा के तौर पर दूसरी प्रीमियर आ रहे हैं, तो बहुत ज्यादा बातें वजीरे खारजा हिंदुस्तान की जानी से नहीं आई है कि वो नहीं आ रहे तो क्या मायूसी है या नहीं है, कोई ऐसा खास बयान भी नहीं आया है। लेकिन ऑफिसर्स ने कहा है कि एक थोड़ा झटका लगा है, लेकिन उसके बावजूद ये प्रोग्राम अपने तयशुदा मुताबिक शेड्यूल के मुताबिक आगे चलेगा। अमरीकी सदर जो बाइडन की आमद के बीच पूरी तरीके से तैयारी की जा रही है। और सबसे अहम बात आपको बता दूं कि पूरे शहर में जो होर्डिंग्स लगाए गए हैं वो नरेंद्र मोदी की तस्वीरों के साथ होर्डिंग्स लगाए गए हैं, और जो कोर्ट्स हैं वो एक तरीके का बैन अक्वामी कोर्ट्स हैं जिसमें पूरी दुनिया के मसाइल शामिल हों, माहौलियात की बात उन कोर्ट्स में की गई है और एक तरीके से तहफ़ की बात की गई है, दहशतगर्दी की बात की गई है। तो हिंदुस्तान अपने आप को कहीं ना कहीं एक ऐसे मुल्क के तौर पर प्रोजेक्ट करने की कोशिश कर रहा है इस प्रोग्राम के जरिए कि वो पूरी दुनिया के मसाइल को अपना मसला समझता है और इस और उन मसाइल को वो हल भी करना चाहता है।
सुहेल, एक चीज इजलास के मौके पे दिए जाने वाले सदर की तरफ से जो इशारा दिया जा रहा है उस दावतनामे पे मुल्क के नाम की तब्दीली का तनाजा खड़ा हुआ है, अपोजिशन और माहिरीन क्या कहते हैं इस पे?
देखिए, भारत में दो चीजें चल रही है, एक तो वो है जो खारजी जी ताल्लुक है, दूसरा एक बहुत जबरदस्त सियासी हंगामा आराई भी चल रही है। दो वजह, एक तो ये कि इंडिया का नाम भारत करने की जो तजवीज आई है उस पर अभी तक कोई रस्मी चीज तो नहीं है, लेकिन जो दावत नामों में सदर जमहूरिया जो द्रौपदी मुर्मू जी हैं उनकी जानी से जो दावत नामा आया उसमें लिखा गया प्रेसिडेंट ऑफ भारत। उसी के अलावा एक और दावत नामा जारी हुआ है जिसमें प्राइम मिनिस्टर ऑफ भारत के नाम से लिखा गया है। वाइड स्केल पे के भारत का नाम, हालांकि इस पर अभी तक कुछ बहुत ज्यादा रस्मी बयान नहीं आया, लेकिन जिस तरीके से जो यहाँ के वज़रा काउंसिल्स हैं और प्राइम मिनिस्टर की जानिब से भी और जिस तरीके से हुक्मरान पार्टी की तरफ से जिस तरीके से इस पर जोर दिया जा रहा है कि भारत नाम बदलेगा। उसी के साथ साथ एक दूसरी
चीज बहुत अहम है, G20 के खराबी की वजह से आपको मैं प्रॉपरली सुन नहीं पा रहा और ऑडियंस के लिए भी प्रॉपरली हम उस तरह से मैसेज कन्वे नहीं कर पा रहे। दोबारा आपसे बात करने की कोशिश करेंगे किसी दूसरे मौके पर। बहुत शुक्रिया आपका। ये पहली बार है कि G20 फोरम का सरबराही इजलास किसी जनूबी एशियाई मुल्क में मुनाकिद हो रहा है। इस अहम आलमी फोरम की भारत की ज़ेर सदारत कारकर्दगी कैसी रही इस साल, आइए इसका जायजा लेते हैं इस रिपोर्ट में।
यकुम दिसंबर 2022 को भारत ने G20 फोरम की सदारत संभाली और इसका थीम है एक जमीन, एक खानदान, एक मुस्तकबिल। G20 के सदर की हैसियत से भारत ने साल भर में मुख्तलिफ मौजूआत पर कई इजलास मुनाकिद किए, लेकिन इनमें से किसी भी बड़े इजलास के अख्तिताम पर कोई मुश्तरका ऐलामिया जारी न किया जा सका। इसकी बड़ी वजह यूक्रेन जंग के लिए इस्तेमाल किए गए अल्फाज पर रूस और चीन का एतराज था। इस अख्तिताम हफ्ता G20 का सरबराह इजलास भारतीय सदारत का भी आखिरी बड़ा इवेंट है, लेकिन इस बार भी यूक्रेन में जंग के मुमकिन की वजह से मुश्तरका ऐलामिया जारी किए जाने के इम्कानात कम ही नजर आ रहे हैं। मगरबी ममालिक यूक्रेन पर रूस के हमले की मजम्मत का जिक्र चाहते हैं, मगर चीन और रूस को इस पर एतराज है। चीनी वजारत खारजा ने चीनी सदर शी जिनपिंग के सरबराह इजलास में शिरकत न करने की तस्दीक कर दी है। G20 इजलास की तारीख में पहली मरतबा होगा कि चीनी सदर की जगह मुल्क के वजीर आजम सरबराह इजलास में शरीक होंगे। दूसरी जानब रूस के सदर व्लादिमीर पुतिन के बजाय उनके वजीर खारजा सरगेई लावरोव G20 इजलास में शिरकत कर रहे हैं। अमरीकी अखबार वॉशिंगटन पोस्ट ने तजिया किया है कि G20 के मेजबान भारत को यूक्रेन जंग और चीन भारत तनाव के अलावा दीगर मुश्किलात का सामना भी है, जैसे तरक्की पजीर ममालिक के कर्जों की आसान अदायगी से मुतालिक तमाम रुकन ममालिक के दरमियान इत्तफाक पैदा करना भारत के लिए बड़ा चैलेंज होगा। भारत ने इस अहम फोरम की सदारत संभालने के बाद से खुद को एक इंसानियत और माहौल दोस्त मुल्क के तौर पर पेश करने की कोशिश की है और आलमी इदारों से तरक्की पजीर ममालिक को आसान शराइत पर कर्ज दिलवाने और बैन अल-अक़वामी कर्जों के ढांचे में इस्लाहात पर जोर दिया। तहम चीन के इस पर भी भारत से इख्तलाफात रहे हैं। इसके अलावा क्रिप्टो करेंसी के जवाबित खुराक और तवानाई की जोग्राफियाई और सियासी गैर यकीनी सूरत हाल के असरात पर बातचीत भी साल भर के अहम इजलासों में भारत का एजेंडा रहा है। एक हालिया इंटरव्यू में भारतीय वजीर आजम नरेंद्र मोदी ने इस उम्मीद का इजहार किया कि भारत की जेर सदारत G20 के सरबराही इजलास में तरक्की का तस्वुर इंसानियत के गिर्द घूमेगा, जो कि उभरते हुए ग्लोबल साउथ के नुक्ता नजर से भी हम आहंग है। वो इस अहम फोरम में माहौलियाती तब्दीली और कर्जों के निजाम की तंजीम नौ को अहमियत देकर तरक्की पजीर ममालिक की आवाज बनने के ख्वाहिशमंद हैं, मगर बड़ी आलमी मईशतों के बीच पाए जाने वाले इख्तलाफात और तजादात को देखते हुए भारत के लिए ये एजाज हासिल कर पाना मुश्किल दिखाई दे रहा है। फायजा बुखारी, वॉइस ऑफ अमेरिका।
भारत G20 की सदारत से कौन से आदाब हासिल कर सका, इस हवाले से बात करते हैं वॉशिंगटन बेस्ड थिंक टैंक हडसन इंस्टीट्यूट से मुंसलिक डॉक्टर अपर्णा पांडे से। डॉक्टर अपर्णा, इस इजलास में चीनी और रूसी सदूर का शरीक ना होना कई हलकों की तरफ से एक सेटबैक क्यों समझा जा रहा है भारत के लिए, हालांकि अगर हम एजेंडा देखते हैं तो काफी सॉलिड एजेंडा है ओवरऑल इस पूरी इजलास का।
मेरे हिसाब से ये ये धक्का तो नहीं है भारत के लिए। रूस के राष्ट्रपति व्लादिमीर पुतिन का दिल्ली ना आना तो तय था, क्योंकि आईसीसी के गिरफ्तारी वारंट के कारण वो पिछले साल बाली भी नहीं गए थे और वो इस साल ब्रिक्स के लिए भी नहीं गए थे। चीन के राष्ट्रपति का आना ना जानबूझ के है, वो दिल्ली के लिए या भारत के लिए एक पैगाम है कि चीन भारत को अपना बराबर नहीं मानता और भारत की अध्यक्षता में या सदारत में जो G20 सम्मेलन हो रहा है उसको वो भारत को नीचा दिखाना चाहता है। और भारत, लेकिन जैसे आप वो सोहेल ने बताया था थोड़ी देर पहले, भारत ये होने नहीं देगा। 43 मुल्कों के लोग, मुल्कों के उच्च नेता वहाँ आ रहे हैं। पिछले 9 महीने में भारत ने 200 बैठक की हैं अपने 55 शहरों में की हैं। और भारत के लिए G20 सबसे पहले एक प्रतीकात्मक, एक सिंबॉलिक सम्मेलन है। और भारत ये ये अलाउ नहीं करेगा कि चीन या रूस का ना आना या उनके राष्ट्रपति का नहीं आना भारत की इस समिट में, सम्मेलन में कोई भी धब्बा या ढांचा डाले।
लेकिन एक चीज पर ना, अगर हम इस कॉन्टेक्स्ट में देखें कि कोई जॉइंट स्टेटमेंट, कोई जॉइंट कम्युनिके इस बार भी इशू होने के चांसेस जो है वो बहुत ज्यादा नहीं है। रूस यूक्रेन जंग की वजह से एक क्वेश्चन मार्क वहां तो रहेगा, तो किस तरह से उसको लिंक कर सकते हैं हम कि ये जो इतना मुश्किल वक्त था रूस के लिए, रूस यूक्रेन जंग की वजह से इंडिया के लिए सरबराही के एक साल में, कैसे उसको हम गेज कर सकेंगे किसी सक्सेस रेशियो के साथ?
तो सक्सेस रेशियो असदुल्ला ये इस पे डिपेंड करता है कि मुल्क कैसे सक्सेस रेशियो गेज करता है, राइट? तो भारत के हिसाब से वो पहला दक्षिण एशियाई मुल्क है जहाँ पे G20 सम्मेलन हुआ है और भारत के लिए गर्व की बात है और भारत के लिए प्रतीकात्मक है, ये सिंबॉलिक है। हाँ, उन दोनों की ना उपस्थिति होना इसका मतलब है जॉइंट कम्युनिके, कोई संयुक्त सूचना नहीं निकल पाएगी, लेकिन भारत और बहुत सारी चीज़ें बताएगा इसके बारे में क्या 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 है कि भारत की अध्यक्षता में G20 ने अफ्रीकन यूनियन को निमंत्रित किया और वो एक सदस्य बनेगा। भारत के कारण जो आपकी अभी थोड़ी देर पहले फिजा ने बताया था कि क्लाइमेट फाइनेंसिंग या जलवायु वित्त पोषण, डिजिटल फाइनेंसिंग, डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर, डेट फाइनेंसिंग, स्टार्टअप फाइनेंसिंग, ये सब वो हैं जो डिलीवरेबल्स हैं, ये सब वो जो भारत G20 में करवा पाया है और जो भारत दिखाएगा कि उसने किया है। भारत हमेशा ये कहना जाता है दुनिया से कि भारत बाकी दुनिया के लिए, ग्लोबल साउथ के लिए, चाहे वो पुराने गुट निरपेक्ष देश हो या आजकल के ग्लोबल साउथ हो, डेवलपिंग कंट्रीज हो, भारत उनका एक प्रतीक है, भारत एक एग्जाम्पल है।
और ये बड़ी ताकतें जो हैं, अपर्णा, बड़ी ताकतें जो हैं उनके दरमियान जो कशीदा ताल्लुकात हैं, किस तरह इन्होंने मुतासिर किया भारत और G20 के इस साल के अहदाफ को? आप समझती हैं कि मुतासिर हुआ फर्स्ट ऑफ ऑल?
जी बिल्कुल।
और कैसे आप समझते हैं, कितने, अगर हम टारगेट्स ओवरऑल अचीव कर पाते, अगर देखते G20 के फोरम पे कि दुनिया ने कुछ टारगेट्स अचीव किए होते जो नहीं हो सके बिकॉज चीन और US जो है उनके ताल्लुकात कशीदा हैं, रूस और US के साथ ताल्लुकात कशीदा हैं इन सारी वजूहात की वजह से?
तो असल मैं ये कहूँगी कि भारत के हिसाब से टारगेट्स बिल्कुल अचीव करना, जो नंबर्स हैं वो ज़रूरी नहीं है, सिंबलिज्म जरूरी है, एक्चुअल डिलीवरेबल जरूरी नहीं है।
So, इसको सिंबॉलिक आप समझती हैं कि समझ रहे हैं? तो भारत और चीन का जो सरहदी तनाजा है, क्या इसका कोई किरदार है चीन के सरबराही इजलास में शरीक ना होने का, या सिर्फ जो आपने शुरू में जिस तरह से कहा कि चीन जो है वो भारत को अपने बराबर नहीं मानता और नीचा दिखाने के लिए शिरकत नहीं कर रहा?
तो सबसे बड़ी बात यह है कि चीन भारत को अपना बराबर नहीं मानता और भारत में सम्मेलन हो रहा है तो वो नीचा दिखाना चाहता है। इसमें बाकी और चीज़ें भी आएंगी, जैसे भारत और अमेरिका की दोस्ती, वो चीन को नहीं पसंद, रूस और चीन का जो झगड़ा का जो मेल मिलाप चल रहा है और रूस और अमेरिका का जो झगड़ा चल रहा है वो इसमें आएगा, और भारत और चीन का जो सरहदी मामला है वो भी इसमें है। चीन ये चाहता है कि जो 2020 में हुआ था भारत उसको भूल जाए और आगे बढ़ जाए, और भारत ये नहीं कर रहा, वो कह रहा है कि चीन के जो फोर्सेस हैं वो वापस जाएं जहां वो थे 2020 में, और तब तक भारत और चीन का सरहदी मामला आगे नहीं बढ़ेगा। तो ये बातें और भी उसमें है, लेकिन सबसे बड़ी बात यह है कि चीन भारत से ये कहना चाहता है कि आपने सम्मेलन कर रहे, हम इस सम्मेलन में नहीं आएंगे, ताकि हम आपको पैगाम भेज सके कि हम आपको बराबर नहीं मानते, हम अब आपके सम्मेलन में नहीं आएंगे।
तो आप इसको इस एंगल से देखती हैं। तो मोदी हुकूमत डिनर की दावत नामे जो हमने डिनर के इन्विटेशंस देखे, इंडिया की जगह भारत लिखकर मोदी हुकूमत क्या जाहिर करना चाहती है? आपको लगता है ये भी सिंबॉलिक है या इसको लॉन्ग रन में शायद नाम चेंज करने की तरफ जा रहे हैं?
हम असल आप शायद जानते भी होंगे कि हमारे आईन में लिखा हुआ है इंडिया दैट इज भारत, वो 1947 में लिखा था, कॉन्स्टिट्यूशन का हिस्सा है। सारी मिनिस्ट्रीज के नाम हिंदी में जब लिखे जाते हैं तो उसमें भारत आता है, अंग्रेजी में इंडिया लिखा होता है। पिछले 77 साल से ऐसा ही हो रहा है,
लेकिन अब की बार अंग्रेजी में भी भारत लिखा गया। दैट्स वेयर द कंट्रोवर्सी स्टार्टेड।
आई सी इट एज सिंबलिज्म, आई सी इट एज जो इलेक्शंस आने वाले हैं अगले साल, उसके लिए दिखाने के लिए कि देखिए हमने नाम बदल दिया। लेकिन उनको वैसे नाम बदलना सॉर्ट ऑफ यू नो हिंदी में नहीं पड़ेगा, अंग्रेजी में आपने प्रेसिडेंट ऑफ भारत, प्राइम मिनिस्टर ऑफ भारत कर दिया है, लेकिन इसके आगे और क्या क्या होता वो देखना पड़ेगा, क्योंकि नाम बदलने के लिए आपको और भी बहुत सारी चीजें करनी पड़ेंगी। इंग्लिश में आपको रिजर्व बैंक ऑफ भारत करना पड़ेगा, हिंदी में तो उसका नाम है भारत है, आपको गवर्नमेंट ऑफ भारत करना पड़ेगा इंस्टेड ऑफ गवर्नमेंट ऑफ इंडिया। तो क्या आप ये, पर सबसे बड़ी बात मैं आपसे ये पूछूंगी, इंडिया वो मुल्क है जिसके बगल में एक ओशन है जो उसके नाम पे है, या जिस ओशन के नाम पे इंडिया है, क्या आप उसको भी भारतीय ओशन करेंगे?
तो आपको लगता है कि ये वेल थॉट नहीं है? हाउ डू यू सी?
मेरे हिसाब से आई सी इट एज सिम्बॉलिक, आई सी इट एज सेंडिंग अ मैसेज। जब G20 द बिगेस्ट समिट, आपके रिपोर्टर ने बताया था कि ये 9 महीने से हो रहा है, मैं तो ये कहूँ कि 9 महीने से ये ईयर ऑफ इंडिया है, भारत का साल है। 2 दिसंबर 2022 में UN सिक्योरिटी काउंसिल की अध्यक्षता की थी इंडिया में, जनवरी में ग्लोबल साउथ समिट था, मई में G7 और क्वाड समिट्स थे, जुलाई में SCO की अध्यक्षता की थी इंडिया ने, अगस्त में ब्रिक्स समिट जिसमें 6 नए मेंबर आए, और अब ये G20। तो ये इंडिया का साल है, ये भारत का साल है, और इसमें दिखाना चाहते हैं कि हमने क्या क्या अचीव किया, लेकिन प्राइमरीली ये सब सिंबॉलिक रहता है। उनको बदलने के लिए बहुत कुछ करना पड़ेगा।
बहुत बहुत शुक्रिया डॉक्टर अपर्णा पांडे, आप हमारे साथ थी, और इस हवाले से कि G20 इजलास से भारत ने अब तक क्या फ़ायदा उठाया और ऑनवर्ड्स किस कॉन्टेक्स्ट में हम इसको देख सकते हैं, आपने उस पर हमसे बात की। पाकिस्तान भारत में होने वाली डेवलपमेंट से कैसे फायदा उठा सकता है, इस पर बात करते हैं साबिक पाकिस्तानी सफारतकार अब्दुल बासित से, इस वक्त हमारे साथ हैं। पाकिस्तान के पॉइंट ऑफ व्यू से बाज़ साहब अगर हम देखते हैं तो आप क्या समझते हैं भारत के इस फोरम की सदारत से पाकिस्तान को फायदा उठा सका है?
बिस्मिल्लाह रहमान रहीम। नहीं, पाकिस्तान का तो जहां तक फायदा उठाने की बात है, मैं नहीं समझता कि बराह रास्त हम कोई फायदा उठा सकते हैं, लेकिन चूंकि ये भारत के लिए एक बड़ा ओकेजन है G20 का सरबराही इजलास न्यू दिल्ली में होना, तो हम उम्मीद करते हैं कि जो ग्लोबल साउथ के इश्यूज़ हैं उन पे कोई इत्तेफाक हो जाएगा। क्लाइमेट के ख़ास तौर पे इश्यूज़ हैं, क्योंकि पाकिस्तान एक वल्नरेबल कंट्री है, तो हमारी ख्वाहिश तो यही होगी कि जो डेवलपिंग कंट्रीज़ के इशू हैं अगर वो सही तौर पर हाईलाइट होते हैं, उन पर कोई इत्तेफाक हो जाता है, तो हमारे लिए ये एक मैं समझता हूँ कि हमारे लिए सूदमंद होगा आने वाले सालों में।
तो आप समझते हैं कि भारत इस फोरम की सदारत से, पाकिस्तान के पॉइंट ऑफ व्यू से अगर हम बात करते हैं, तो भारत इस फोरम की सदारत से कोई फायदा उठा सका?
ये तो देखिए अब क्या होता है अब नहीं मालूम, क्योंकि भारत में जहाँ तक इस किस्म के मल्टीलेटरल इवेंट्स की बात है, और हमारे साउथ एशिया में अगर आप देखिए तो भारत के बहुत इश्यूज़ हैं, बायलैटरल इश्यूज़ हैं मुख्तलिफ ममालिक के साथ, चाहे वो पाकिस्तान हो, चीन हो, और दूसरे ममालिक के साथ भी इश्यूज़ हैं। तो जहाँ तक भारत का एक रोल है, मैं हमेशा यही कहता हूँ कि जब तक भारत अपने खित्ते में अपने हमसाया ममालिक के साथ तनाज़ात ख़त्म नहीं करेगा, भारत अपनी आलमी जो उसकी एस्पिरेशंस हैं उनको हासिल नहीं कर सकता। और यही हमने देखा है जिस तरह चीन ने रिएक्ट किया है विज़ावी G20 समिट इन न्यू दिल्ली, उससे भी यही वाजे होता है कि चीन के बहुत से एम्बिवलेंस है not only towards India, but also towards G20. جس طریقے سے دیکھیے نا چین کے صدر برکس گئے جوہانسبرگ میں، انہوں نے وہاں سمٹ اٹینڈ کی، بالی میں بھی وہاں موجود تھے لیکن نیو دہلی وہ نہیں گئے، اور پھر رشیا کے تو چلیے بات الگ ہے، وہاں کے پریزیڈنٹ کیوں نہیں آئے، وہ ایک الگ محرکات ہیں اس کے، لیکن کوشچن یہی ہے کہ بھارت کو پہلے تو اپنے اندر دیکھنا ہے، اس کے ڈومیسٹک حالات کیا ہیں، جس طریقے سے مسلمانوں کے حوالے سے ہم دیکھ رہے ہیں، پھر جموں اور کشمیر کو استعمال کیا گیا جو اقدامات لیے 5 اگست 2019 کو، تو جموں اور کشمیر میں ورکنگ گروپ کی میٹنگ بھی کروائی، تو بھارت نے G20 کو اپنے ایک لحاظ سے اپنے مفادات کے لیے بھی استعمال کیا.
تو آپ سمجھتے ہیں کہ بھارت جو ہے وہ استعمال کر سکا G20 فورم کو اپنے جو ہے وہ بہتری کے لیے سمجھا. تو پاکستان کو جو تشویش ہے کہ اس کا پڑوسی ملک اس فورم کو بھارت کے زیر انتظام کشمیر میں انسانی حقوق کی خلاف ورزیوں پہ پردہ ڈالنے کے لیے استعمال کر سکتا ہے، آپ نے بھی اس کا کچھ حد تک حوالہ دیا، اس تشویش کی وجہ کیا ہے؟
تشویش کی وجہ دیکھیں یہی ہے کہ دنیا نے اس طرح جس طرح ریئیکٹ کرنا چاہیے جو بھارت مقبوضہ جموں اور کشمیر میں کر رہا ہے اس طرح نہیں کیا، اور ہمارا پرسپیکٹیو یہی ہے کہ دنیا کے وہاں اکنامک انٹرسٹ ہیں، بھارت ایک اکنامیکلی امپورٹنٹ کنٹری ہے اس میں کوئی شک نہیں ہے، تو بھارت اس کی آڑ میں چونکہ دنیا کے انٹرسٹ موجود ہیں بھارت میں، تو اس کی آڑ میں جو کچھ وہ مقبوضہ جموں اور کشمیر میں کر رہا ہے یا بھارت کے اندر جو کچھ اس وقت ہو رہا ہے مائنورٹیز کے ساتھ، اب آپ دیکھ لیجئے مثال کے طور پر جو ہے کوکی ٹرائبس کے ساتھ کیا ہو رہا ہے اس وقت، ہم جانتے ہیں منی پور میں وہ بھی ہم دیکھ رہے ہیں، تو ایک لحاظ سے تکلیف دہ بات ہے کہ جہاں بھارت نے یہ تھیم دی ہے کہ ایک دنیا ایک خاندان اور ایک مستقبل، اس میں پہلے ایک خاندان اپنے گھر میں تو بنا رہے ہیں.
انٹرنلی آپ کو لگتا ہے کہ ایشوز ہیں، لیکن ایک چیز جس طرح سے آپ نے بھی بات سب ذکر کیا، اس فورم کے اجلاس کے نتیجے میں کیا خطے کی معیشت اور تجارت پر آپ سمجھتے ہیں کوئی اثر پڑ سکتا ہے؟ پاکستان کو بھی کچھ اس کا بینیفٹ ملے گا انڈائریکٹلی؟
میرا نہیں خیال کہ اس G20 کے سربراہی اجلاس سے پاکستان بھارت یا چین بھارت کے تعلقات میں کوئی مثبت پہلو مجھے نظر نہیں آتا، یہ بائیلیٹرل ایشوز ہیں اور ان کو بائیلیٹرل ہم نے اپنے نیگوسیشن سے حل کرنا، یہ الگ بات ہے کہ پاکستان تو یہ چاہے گا کہ دنیا میڈیٹ کرے ایک لحاظ سے، کشمیر کا جو تنازع وہ بنیادی ایشو ہے ہمارے لیے، اور جب تک یہ مسائل حل نہیں ہوتے پاکستان بھارت کے چین بھارت کے، تو اس وقت جو یہ آرگنائزیشنز ہیں چاہے وہ آرگنائزیشن ہو ایون برکس ہو، میں دیکھ رہا ہوں کہ بھارت ول بیکم ان فیوچر دا بگیسٹ امپیڈیمنٹ، وہ ان کی ساری کیونکہ بھارت از ٹرائنگ ٹو سیل ان ٹو ڈفرنٹ بورڈس، اور یہ آنے والے سالوں میں بھارت کے لیے بہت مشکلات پیدا کرے گا.
تو بھارت اور چین کے درمیان سرحدی تنازع جو ہے اور چین کے صدر کا اس سربراہی اجلاس میں شریک نہ ہونا، پاکستان کے لیے کیا معنی رکھتا ہے؟
دیکھیے ہمیں بھارت چین پارٹیسپیٹ تو کر رہا ہے، ان کے وزیر اعظم آ رہے ہیں، لیکن بھارت ایک سنپ تو ہے بھارت کو، اور چین نے G20 کو بھی ایک میسج دیا ہے، کیونکہ جو اس وقت جو یو ایس اور چین کے درمیان تعلقات کی نوعیت ہے وہ بھی ہم جانتے ہیں، اور چین کی ایک کوشش ہے کہ اس وقت ایک ایسا بلاک نیا بنایا جائے جس میں گلوبل ساؤتھ کی پارٹیسپیشن زیادہ ہو، تو میں سمجھتا ہوں کہ چین نے ہمارے لیے تو چین کیوں ہمارا اسٹریٹجک پارٹنر ہے، ہمارے ان کے ساتھ ایک بڑے گہرے روابط ہیں تعلقات ہیں، تو ہمارے لیے کوئی اتنا زیادہ اس میں میں کوئی زیادہ ریڈ نہیں کرتا، اس میں ہمارے تعلقات کی اپنی نوعیت ہے وہ چلتی رہے گی، لیکن یہ ضرور ہے کہ اگر ہمارے خطے میں امن ہونا ہے، کنیکٹیویٹی کو ہم نے آگے بڑھانا ہے، تو اس کے لیے ضروری ہے کہ پاکستان اور بھارت کے اور چین اور بھارت کے تعلقات میں کچھ ایک لحاظ سے مثبت پہلو سامنے،
ایٹ لیسٹ ورکنگ ریلیشنز جو ہیں وہ بہتر ہو سکے. بھائی صاحب بہت شکریہ آپ کا ہمیں جوائن کرنے کا، اور جس طرح سے G20 میں جو اس وقت سچویشن ہے اور جو ڈسکشنز ہو رہی ہیں اس پہ آپ ہم کو تجزیہ دے رہے تھے. اس پہ ختم کرتے ہیں آج کا V360. اسد اللہ خالد کو اجازت دیجیے، خدا حافظ.
آو وزیا
نن آو وزیا
د امریکا جغ د نن اوازيات تخبرونه ډیر قدر منوریدونکو السلام علیکم هله د چروغ جوړ او خوشاله اوسئ درنوریدونکو د دې بیا ستاسو لپاره د نن اوازيات خبرونه پیل کوو په دې خبرونه کې درنوریدونکو نن پر یو ډیر مهم موضوع باندې خبرې کوو البته هغه د خبرونه صحیح خبرونه ده یو صحیح موضوع ده چې هغه هم د نیمسری یا د ماګرین په اړه تاسو خبرې کوو چې ماګرین څه شي دی ولې پیدا کیږي الاتی څه دی اراز علایم څه دی په دې به خبرې وکړو خو مخکې لدی چې ډاکټر صاحب خبرونه ته حاضر سي لومړی به تاسو د افغانستان سیمې او نړۍ په اړه کې خبرونه واوري ورسته به بیا راسو او خپل خبرونه ته
السلام علیکم درنو اوریدونکو تاسو د امریکا غږ آشنا رادیو نه د دې سات خبرونه اورئ زه سید سلیمان آشنا یم د افغانستان په نه ولایتونو کې د نجونو د متوسطه او لیسی ښوونځیو پرته نوې تعلیمي کال پیل شو د طالبانو د حکومت لخوا د شپږم ټولګي څخه په پورته ټولګیو کې د نجونو په زده کړو د بندیز په دوام د افغانستان په نهو ګرمو ولایتونو کې نن د چهارشنبه په ورځ چې د سپتمبر شپږمه ده او د سنبلې پنځلسمه نیټه ده د 1402 لمریز تعلیمي کال پیل شوی د پوهنې وزارت سرپرست مولوی حبیب الله آغا په تودو سیمو او ولایتونو کې د نوي تعلیمي کال د پیلېدو په اړه په خپل پیغام کې د پوهنې د متوازن پرمختګ ډاډ ورکړ خو د شپږم ټولګي څخه پورته ټولګیو کې د نجونو د زده کړو پیلېدو ته یې هیڅ اشاره نه ده کړې د پاملرنې نړیوالې مؤسسې یا کیر انټرنیشنل په یو راپور کې ویلي چې په افغانستان کې د هغو نجونو شمیر چې عمرونه یې ښوونځیو ته د تللو له عمر سره برابر دي او اوس مهال د ښوونځیو بهر دي 80% یا 2.5 میلیونه نجونو ته رسیږي افغانستان کې واکته د طالبانو د بیر رسیدلو وروسته د امریکا او افغانستان د سوداګرۍ د خونی د رئیس جافری ګریګو په مشرۍ یو پلاوی په اول ځل کابل ته تللی او د طالبانو د حکومت او خصوصي سکتور له استازو سره یې په دوه اړخیزو مسلو خبرې کړې دي جافری ګریګو د چهارشنبه په ورځ چې د سنبلې 15مه ده د کابل په سیرینا هوټل کې د افغانستان سوداګریزي او اقتصادي اړیکې تر سرلیک لاندې یو کانفرنس ته په وینا کې ویل چې افغانستان ته د سولې په ستنېدو خوشاله شوی دی ښاغلی ګریګو د خپل سفر په اړه غږېدلی دی او تاسو یې ژباړه اوري
هغه څه چې موږ دا اونۍ ولیدل او واورېدل دا دی چې د اماراتو حکومت د افغانستان لپاره د مارکیټ پر اساس اقتصادي سیستم ته چمتو دی زه ویلی شم چې تیر حکومت حتی نه پوهېده چې د مارکیټ پر اساس اقتصادي سیستم څه شی دی بنا موږ سوداګر غواړو چې د پانګو له راوړلو څخه په هغه صورت کې ملاتړ وکړو چې امنیت تامین وي او اوس مهال په ډېری مواردو کې داسې ده خو موږ په هیواد کې د پراخ بیخ بنسټ یا زیربناو په برخه کې پانګونو ته اړتیا لرو
د اروپای ټولنې د پناه غوښتنې ادارې په یو راپور کې ویلي چې د 2023 میلادي کال تر نیمایي پورې د 1500 څخه د زیاتو پناه غوښتونکو غوښتنلیکونه چې اروپایي هیوادونو ته استول شوي تر ټولو زیات دي د سوریایانو او افغانانو دي دا راپور د سیشن به پورزي یعنی د سنبلې په 14مه خپور شوې ده او نور تفصيلي د نوښابې آشنا په حق کې اوري
په دې راپور کې ویل شوی دی 2023 کال په لومړۍ نیمایي کې سوریایانو افغانانو ونزویلایانو ترکانو او کولمبیایانو اروپای ټولنې ته زیات شمیر غوښتنلیکونه استول دي چې په مجموعي ډول د ټولو غوښتنلیکونو 40% جوړي د دغه ادارې ارزونې ښیي چې په اروپا کې د پناه غوښتنې بهیر کې زیاتوالی راغلی دی او د سوریایانو او افغانانو د پناه غوښتنې غوښتنلیکونه د ټولو غوښتنلیکونو 40% جوړي دا راپور له مخې د روان کال تر نیمایي پورې 15000 سوریایانو او 15000 افغانانو په اروپایي هیوادونو کې د مشت کېدو لپاره غوښتنلیکونه سپارل دي ناشو آشنا امریکا واشنگتن
د پاکستان امنیتی سرچینو ویلي چې د تورخم سرحدي پوله د چهارشنبه په ورځ یعنی د سنبلې په 15مه وروسته لاغې وتړل شو چې د دواړو هیوادونو امنیتی ځواکونو پر یو بل ډزې وکړي ځایی اوسیدونکو د تورخم په پوله د ډزو د اوازونو د اوریدو خبر ورکړی ویلی دی چې د خیبر لارې ته نږدې لګڼګونې په ډکه سیمه کې خلک د ډزو له پیل کېدو وروسته امنو ځایونو ته تښتېدلی دي. د سیمې یو امنیتي چارواکي د نوم نه ښودلو په شر د رویټرز آژانس ویلي چې د طالبانو او پاکستاني ځواکونو ترمنځ نښته شوې ده خو مرګ ژوبله نه لري. په ننګرهار ولایت کې د سیمه ایز حکومت یو وین او همداشان د پاکستان د بهرنۍ چارو وزارت وین سمدستي د دغې پیښې په اکله له تبصری کولو ډډه کړې ده. په دغه سیمه کې یوې بلې سرچینې د نوم نه ښودلو په شرط ازادي راډیو ته ویلي دي چې یاده نښته چې پاکستاني عسکرو پیل کړې وه دوه ساعته یې دوام وکړ او څلور طالبان پکې ووژل شو. سرچینه وی په دې نښته کې پاکستاني لوري ته هم تلفات اوښتي خو دقیق شمیر یې نه دی ورکړی. تاسو د امریکا غږ آشنا راډیوونه د افغانستان سیمې او نړۍ خبرونه اورئ. د امریکا جمهور رئیس جو بایدن همدا اونۍ هند ته ځي او د جی شل یا د شلو ستر اقتصاد لرونکو هیوادونو د مشرانو سره غونډه کې ګډون کوي. ویل شوی په دې غونډه کې به د اقلیم پر بدلون، د پورونو د بیا تنظیم او په اوکرين کې د جګړې په څیر مسلو باندې بحث وشي او د نوو غړو هرکلی به هم وکړي. د اسوسییټډ پریس آژانس لیکلی دی چې جمهور رئیس بایدن په دې مجلس کې نړۍ ته وویل چې د امریکا او متحدین یې د چین په پرتله ښه همکاران دي. د هند او امریکا د ګډي خوني رئیس او په واشنگټن کې د ستراتیژیک نړیوالو اړیکو په مرکز کې مشر څېړونکي ریچارډ روسو وی د امریکا او هند د اړیکو په ټینګېدلو چین او روسیا ناخوخه او اندېښمن دي. د امریکا د بهرنۍ چارو وزیر انټونی بلنکن په یو نه اعلان شوی سفر نن چهارشنبه کیف ته تللی. د دې سفر څو ساعته مخکې روسیې په همدې اونۍ کې د اوکراین په مرکز کیف باندې د توغندیو بریدونه کړي وو. بلنکن د رسیدلو سره د اوکراین په بهرنۍ چارو وزارت کې د دیمیټری کولیبا سره ولیدل. د بلنکن سفر په داسې وخت کې کیږي چې د اوکراین سره د درې میاشتنی حملو ضد پلان تر غور لاندې نیسي چې همدا کار د کیف د هغو هڅو سره د امریکا ملاتړ څرګندوي چې غواړي د روسیې د څه باندې یو نیم کلن یرغل په وړاندې اوکراین خپله دفاع وکړي. او اروپایي ټولنې د فیسبوک او ټیک ټاک په شمول په شپږو ټولنیزو شبکو او ډیجیټلي شرکتونو باندې د اروپا تر ټولو سخت بندیزونه ولګول. د چهارشنبه په ورځ یعنی د سنبلې په 15مه په اعلان شوي لیست کې د اپل، د فیسبوک مالک میټا او د ټیک ټاک مالک بایټ ډانس په ګډون د نړۍ د شپږو تر ټولو سترو ډیجیټلي شرکتونو نومونه شامل دي. د اروپایي ټولنې د انحصار ضد کمیسون په اعلان شوو بندیزونو کې په اروپا کې د دغه شرکتونو د فعالیت کولو پر څرنګوالي باندې محدودیتونه لګول شوې دي. د ډیجیټلي شرکتونو پر فعالیت باندې په دې محدودیتونو کې د امریکا د الفابت، امازون، اپل، میټا، مایکروسافت او د چین بایټ ډانس سترو ډیجیټلي شرکتونو 22 پلیټ فارمونه او خدمات شامل دي. دا وته د سات خبرونه.
قدرمن اوریدونکو تاسو خبرونه واوریدل. لکه څنګه چې مې مخکې وویل چې د نن او وضعیت په خبرونه کې پر یوې ډېرې مهمه صحي موضوع باندې سره خبرې کوو، هغه مایګرین یا نیمسری دی. نو په دې باره کې زموږ سره محترم ډاکټر صاحب نور الحق یوسفزی ډېر همکاري کړې ده. د دوی کور ودان چې دوی هم په شفاخانه کې وو او حالت یې په هسپتال کې کار درلودي او هم په خپل ماینه خانه کې مصروف وو او بیا یې هم موجود تاسو ته وخت راکړي. نو قدرمنو دوستانو تاسو کولای سي چې د خپل سیمه څخه ټلیفون هم وکي ډاکټر صاحب تاسو په موجو تاسو په خدمت کې یو خو کچیر تاسو نور ستونزې لري نیم ساعت ډاکټر صاحب څخه موږ اجازه اخیسته ده چې کچیر یو مشکل یي او زموږ یو اوریدونکو د سیمه څخه د افغانستان څخه ټلیفون د لری پروتو سیمه څخه ټلیفون وکي نو ډاکټر صاحب کولای سي چې تاسو ته جواب درکې او تاسو د ناروغ و او مشکل په اړه کې. خو په هر صورت وخت به ډیر نه ځای کوو راځبه او موضوع ته. ډاکټر صاحب السلام علیکم، تاسو خبرونه ته شرغ لست.
بل سلام علیکم، سلام تاسو، تاسو بیرو درنو همکارانو ته ټول محترم اوریدونکو ته وړاندې کوم هیله ده چې جوړ او سلامات اوسئ.
ډیر مننه، ډیر مننه کور مودان ډاکټر صاحب، ډیر بخښنه دي چې تاسو ډیر مصروف اوس په دې باره کې شو وغدي موږ خبرونه کښې شول او تاسو وخت مو در سیف کې یو مو درو او مو ساتلی. خو په هر صورت ډاکټر صاحب موضوع مو معرفي کړل چې نیمسری او یا مایګرین دی. خدای دې وکړي دا نیمسری ما خپل سم تلفظ کړی چې دا څه ډول مش نیمساری ته چیش ویل کیږي، ولې نیمساری ناروغي پیدا کیږي او کم خلک ډاکټر صاحب زیات په دغه ناروغي باندې اخته کیږي؟ مهرباني وکړئ.
مانه دا نیمسری لکه چې د نوم پیدا ده نیمسری دسه یو د سر درد دی چې د سر نیمه برخه یعنی نیمه خوا د اوشمن شروع سترګ او یو خوا سر درد کي او د دې سره سره په سر کې دلودي مثلا د سترګو دا دیدیت مختل کېدل او حتی په دوی کې ستړیا دلودي استفراغه او کله کله حتی د حالت د رواني حالت تغییر هم لیدل کېدی شي چې دغه ناروغي اصلا داسې واضح دلیل نه لري یعنی چې سبب ووایم کنه واضح دلایل معلوم نه دي خو بیا هم ویل کېږي چې د دې هغه سبب په خپل د دماغ هغه اب نارمل ډسچارج یا په دماغ کې هغه د دماغ اصلا د انسان د دماغي سیستم د برقي سیستم دی دلته هغه بغیر نورمال ډسچارجونه دي یا په سلا سره په پختو وایو اصلا دا مال سپچ د ماف د انسان لکه د برق کار کوي
ورکان
د اب مال ډسچارج یا د څو توې چې ورته شارټي باندې چې د ماف کې پیدا کیږي دا غل کبله کې د شې چې دا سردردي مسترشه
بله ډیر مننه محترم ډاکټر صاحب نور الحق یوسفزی. ډاکټر صاحب اکثره ناروغان د نیمسری څخه دوی وايي زموږ د سترګو شاوخوا درد کوي د دې علت څه دی او بعضې د مخ نورې برخې چې دي هغه هم اکثره درد ورته کوي نو د دې علت څه دی ولې پر سترګو باندې ډیر تاثیر کوي آیا دا هغه لکه مخکې چې تاسو مثال یاد کړئ چې دا په مغز کې یا په اعصابو کې یا په دماغ کې یو چټکا یا شارټي راسي دا د دې علت دی
همدا باندې به ما سمخه ارزو خشه ما د دماغ د یوې برخې غیر نورمال فعالیت او کله کله هم د کیمیاوي مواد چې په دماغي حجرات کې دي مثلا هغه کې پوتاشیم دی پارک سم دی او هغه کې مثلا سوډیم دی دوی د عدم توازن په داخل د حجره او بیرون د حجره کې عوامدارنګ دغه د دماغ دماغ چې واړه رګونه تللي دماغ ته په دې کې اصلا کله کله تنګش منځته راځي یعنی دا دې کې سپازم منځته راځي په نو جریان دی ویني هغه هلته مختل کیږي نو په دې ترتیب هماغه قسمتونو کې چې دغه غیر نورمال فعالیتونه په دماغ کې ایجادېږي غیر نورمال شازونه ایجادېږي یا د هماغه قسمت دغه وینې رګونه په دې وینې رګونه کې سپازم او یا هم په هغوی کې اصطلاح لویوالی منځته راځي دغه دغه درد کېدای شي چې منځته راشي او د دې درد په همغه وخت سم دا ده چې کله کله دغه نیمسری باندې مسادېږي دا شخص کېدای شي چې مخ د مخ نه یعنی د درد نه مخ چې اوسېده د نیمسری حمله راځي چې موږ هغه ته اورا فیز وایو کله نو هغه مرحله کې چې دغه مخدومه ترسره حاصل بل نه کوم شي چې دا پوری شي په ماوس نیم کړی راځي نو په دې کې بیا عمل امر ناراحتي ده د اورته چې دغه د دې تصاحي مخشوشواله ده او ورته چې بیا دا شروع کیږي او دا د پمدغه یو خاصه چې مصابېږي مثلا هغه سره دغه د منځري ناحیه او یو یاد ده اجلزای چې ورته منځکې ګورن ایریا ورته کنه دا یو خوا یو دا تندیده او یو دا بسر یو بغل دا ده اقواد شاو خواده
بله
دا ساهو که سیده شد او یا پتندی که پنبغا یو سمت که دا زیات احساس شي.
بله کورم ودان ډیر مننه ډاکټر صاحب. ډاکټر صاحب اکثره نیمساري یا مایګرین چې دی دا په شوځ کې ډیر پیدا کیږي او که په نارینه وکړو او که هم په همدې سوال په دوام باندې کوایم چې څو ورځې د نیمساري درد یا مایګرین دا درد څو ورځې یا څو ساعته دوام کوي چې زموږ خلک په دې باندې پوسی چې دا درد یا عادي د سر درد نه دی دا مایګرین دی او لا نیمساري دی. نو که تاسو دا سوال ته جواب راکړئ بیا به نور پوښتنې وکړو کیږي چې اوریدونکو کوم ټلیفون وکړي که چیرې تلیفونونه کوي زه د دې سوالونو بازي د فیسبوک تلارې را اخلم او هغه ستاسو سره شریکوم. مهرباني وکړئ ډاکټر صاحب.
دا دوام کیدای شي چې د کم ساعتونه مثلا د څو ورځو نه شروع تر حتی کله کله دوه یا ساعت پورې نه تر دوه درې ورځې پورې دا دوام کوي. نو د درد د شدت او د درد دوام دا په هر شخص کې فرق کوي. کله چې چې دا خفیفه حمله مثلا د څو د خو شاو خاطري او یا هم د ساعتونو لپاره دوام کوي کله کله ورځ ورځ چې تر درې ورځې اکثرا دا کله شي چې دوام کوي. نو دا د څه مشخص ساعتونه نشي ویلی سړی خو کیدای شي چې د څو دقو نه تر څو ساعتو حتی څو ورځو پورې دوام وکړي.
بله ډاکټر صاحب دا اکثره دا دردونه په څونه اندازه شدید دي چې یو څوک بیا هم په دې باندې پوسی چې او یعنی څونه دا درد د تحمل وړ دی او د څه ډول دوا او څه باید استفاده وسی چې د دې درد مخنیوي وسی ناروغ څوکي په دغه وخت د استشفاخانه ته ولاړ شي یا په خپل په کور کې یو کم علاج وکړي. دا په دې خاطر ډاکټر صاحب زاس سره په ډیر ساده ژبه خبرې کوم چې اوریدونکو پوسی په دې باندې چې اکثره زموږ خلک چې دی هغه ډاکټر ته ژر لاسرسی نه لري نو چې په کور کې د دې مشکل ژر تر ژره حل شي دا به شي.
د څه ده دا د دې درد اول چې شروع کیږي لکه دا درد به کده دا د زړه نه بزان شي کنه دا څه کله پیدا شي ورک شي پیدا شي ورک شي لکه چې چراغ او روخانه وګل شي او دا دا د دغه سر او مخ او ماش مخ یا خامزه کو په سر مختلف برخو کې او په مخ او سترګو کې دلته شروع کیږي او دا تدریجي شکل آستا زیاتیږي او کله کله دا ډیر شدید شي او حتی دومره شدید شي چې د تحمل نم
واوړي
او ورسره بیا مخیار د څه استفراغات او دا حتی د شخص هغه رڼایي ته نشي کتلی کنه د درد له شدته سترګې مته پټې کیږي غږ کې بد لګېږي بعضې بویونه پکې بد لګېږي دا خلک یعنی برلاود چې درد دی دا درد ډېر شدید دی ورسره دغه نور ته نشي کتلی غږ نشي اورېدلی. دا خلک کوشش کوي چې ځان داسې آرام دي ته چې هلته تیارې وي په سلا نور نه دی رڼا نه دی او حتی د چا غږ هم واله وي په فزیکي ځان د صحیح تر څو چې که یو خانه دغه د درد د شدت کم شي او بل خانه دغه شیانو نه چې د رنځ وړي او د درد د رنځي د شیانو نه ځان پټ کړي. نو څوکي دا کدي به چې فرق کوي نظر په درد باندې اول خدا ده چې هغه مختلف دواګانې چې د درد لپاره دي دا دواګانې اکثرا په دې پردردۍ کې
ڈاکٹر صاحب تاسو د کافی نو نو مخستلی چې کافی د هغه بعد د هغه موږ تاسو چې شو هغه کافی او یا چای د دغه څخه دی چې
کافی چې موږ تاسو ورته وایو
بله
یو چای نه یو کافی دی
bale bale bale
دا تورې تورې دانی چې دی
او bale 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 په دې خاطر چې اوریدل کې په پوسی په افغانستان کې کافی داسې عام نه ده ډاکټر صاحب تاسو معلومه ده چې اکثره خلک کافی ډېر نه چشي نو د دې پر ځای باندې تورې چای یا شنه چای دا ډېر استعمالوي او چشي په چای کې کافی نشته صحیح
خبره bale په کافی کې کافی
نه ده صحیح خبره
نو بل دوا نشته چې په هغه کې هم د پاراسټامول یا د درد دوا او ورسره کافی دی چې دغه نیم سری لپاره مشخص جوړ شوی دی کنه
bale bale
او دوی کېدای شي چې اته د کافی ګولې هم شته چې هغه په هغه وخت کې کېدای شي چې هغه په کور کې دوی کافی نه لري دوی چای ولري او سره مثلا د درد دوا لري دا د دې نه ټولو نه کېدای شي چې استفاده وکړي او هغه څوک چې سردردي د نیمسري لري
bale
دوی نو ټول اکثره ډاکټرانو ته تللي د دوی په دوی ځان سره په کورونو کې اکثره د قهوه نه یا قهوه یا کافي چې ورته وایي دام لري او ورسره هغه دوا چې هم د درد دوا لري هم پکې کافي شته دا د دې نه استفاده کوي او بل دا چې
استراحت وکي ډاکټر صاحب تاسو کور ودان دا طریقه دی مشته هم بخې ډیر راز ډاکټر زموږ په کور کې هم یو زموږ د کور غړی دی ډیر د خورا ډیر بد نیم سره لري دا مایګرین نو اکثر وخت موږ د توایو چې استراحت وکوي دا دغه د کافینو خبره ما بخې یعنی اوس می واورېدل او تاسو څخه چې چای او د درد دوا او اسرات چوکی دا کوم کور سره کې د درد سره نو ډاکټر صاحب بیا هم پنځه دقیقې خونو نه لرو یو څلور دقیقې لرو ډاکټر صاحب اکثر دا حاملدار شذ ډیره په دا درد اخته کیږي چې د فتن د سینې یو بخښینې صافه درد ورته پیدا شي د دې علت څه دی
اصلا بعض دردونه او بعض حالات حامله دار خوشی سے دیر بھی مثلا کتان سو لیدی بھی غاخون و درد کنه
بله
تو نرمال و خلقو که دیز بیاتی حکه او خلق حامله دار کیگی
بله
او دیپ غاخ درد زیاد پیدا کیگی مثلا زکر شپودی که دار کلسیم او د باز نور منالونو
کمبودیا
راټی ته شي او د کوم د لنسري هغه د دلیل مخه تاسو پر د کاغر کې با کې دي چې په جنټیک شکل یعنی په شکل په کورلۍ کې کله چې مور او پلار او پلارونو او نیکونو مثلا درلوده په اولادونو کې کېدی شي چې دا منځته راشي دا یې دلیل کېدی شي او بل ما مخکال و چې بعضې مواد دي چې هغه په وینه او په دماغ کې شته هغه د منرالونو مدل واخیستل که نه د دې موادو کمبود کېدی شي چې بعضې موادو کمبود او د بعضې زیاد یا زیاتوالی درد د شدت سبب شي نو په حامله ځای کې تاسو پوهیږئ چې بعضې ډېر مهمه ویټامینونه او منرالونه دا کمیږي چې دا زمینه مساعده یي نورو امراضو ته او خصوصا د نیمسری لپاره نیمسری ته خصوصا په هغو کسانو کې هغوی مخکې د مخکې هغه د چا خبره ایسي زمینه ولري یعنی څوک چې ایسي زمینه ولري ورسره دغه تغییرات مس راشي او بیا حامله وي
بله بله بیا هم وخت په لخوا د تر ازو په ډیرونجونو کې چې د دوی هغه میاشتنی ناروغي راځي اکثره دوی دا درد ډیر احساسوي او چې په دې کې استفراغونه او بعض نور حالاتوم ډیر مېرمنې په دغه اخته کیږي نو ډاکټر صاحب تاسو توصیه و دغه زموږ خواندو ته او چې دوی بیا هم څه وکي او وخت په هغه خواندو ورونو چې دوی په نیمسری باندې اخته دي ستاسو ورستۍ پیغام ورته سدي نو نور ستاسو وخت بیا نه ځای کو ستاسو کور ودان ډېر مننه ډاکټر صاحب په یو دقیقه کې کدا جواب راکړئ مهرباني وکړئ
دا د نیمسری پیدا کیدو لپاره مختلف محرکونه دي کنه داسې عواملونه دي چې دوی پیدا کیدلو یا د پرسلا د هیڅ سبب کیږي په اړه چې مثلا ما مخیال زده چه ده بازی الکترولایتونی یا همدغا مالگو کموال و زیادوال اگه بل عصبی حالت ده هر خلق که مثلا جگر خونکی گی یا فشار روحی فشار پیرازی یا خفکی گی و فیدی که چه دیشی چه ده ده گریل یا نیمسری اګه شاته بوجه او خدای چې کیږي چې سره ته دین خوشاله کیږي
بله په شو وخت کې فرزن په خوشحالي کې هم دا درد اکثر پیدا کیږي
او نو دا د دې چې پیدا شي نو خصوصا د خفغان او د اصطلاح د خفغان حالت کې دا درد چې سره چې دین خفش دي ورکول شي په تاخير د سری پیدا شي نو دې کو دې کوشش وکړي چې اول د خدای ربونه لري مې د ټولو نه ځان دې یو چې خپل مستي او پرزمن کې دا اول اراد ولې چې هغه پر اراد د موخو چې هغه نه دې په دې پر افدا شو کوشش وکړي چې په هغه مرحله کې هغه اساسي یا قهوا
بس
د استاسي راغه دې
دا
و سره وکړي
خور مادان خدای مجبندی لره ډاکټر صاحب ډیره مننه ستاسو د معلوماتو څخه قدر من اوریدم کو دا زموږ محترم ډاکټر صاحب نور الحق یوسف زی چې د کابل څخه زموږ سره په تماس کې وو او د ماګرین او یا د نیمسری په اړه کې معلومات راکړي نو زموږ په خبرونه ورسته شروع کیږي چې هغه ستاسو ژغ یا صدای شما خبرونه ده نو تر بل خبرونه به تاسو ټول په خدای سپارو